أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين لا سيما بقية الله في الأرضين حجة ابن الحسن الأسكري روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة الأبدية على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله الحكيم في كتابه الكريم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا صدق اللہ العلی العظیم. مختصر سی آپ کے ساتھ گفتگو کرنا ہے اور ایک نقطۂ نگاہ پیش کرنا ہے جو آئمہ علیہ السلام کی سیرت اور زندگی میں مشترکہ پہلو رکھتا ہے رسول اعظم کے ساتھ, اور اسی مشترکہ پہلو سے اگر دیکھا جائے تو رہبر عزیز کی جو کتاب ہے 250 سالہ انسان, وہ بہت آسانی سے سمجھ میں آتی ہے کہ اگرچہ کہ ان ہستیوں کے ادوار ظاہری طور پر مختلف ہیں لیکن جو مشترکہ پہلو ہے یا سینٹرل آئیڈیا ہے وہ سب کا ایک ہے, اور وہ سینٹرل آئیڈیا یہ ہے کہ ان سب کی ذمہ داری ہے خداوند عالم کی طرف سے کہ یہ انسانیت تک خدا سے دین کو لے کر پہنچائیں. یہ سب سے پہلا مسئلہ ہے. پھر اس دین کو انسانوں میں نافذ کریں, پھر اسی اثنا میں کہیں یہ مشکل پیش آئے کہ دین خطرے میں ہو تو اس کی حفاظت کے لیے اقدام کریں. یہ تین اہم نکات رسول اعظم کی زندگی میں اور بقیہ تمام آئمہ علیہ السلام کی زندگی میں مشترک ہیں. سب کی زندگی میں آپ کو یہ تمام چیزیں ملیں گی. ہم رسول اعظم کے عنوان سے کچھ عرائض پیش کرتے ہیں, بقیہ آئمہ علیہ السلام کی زندگی جو ہے وہ اسی کے ذہن میں آپ کے سامنے آ جائے گی. رسول اعظم نے مکہ میں تحریک کا آغاز کیا, مشقتیں اٹھائیں. بس اس راہ میں مشقتیں اٹھانا اور زحمتیں اٹھانا یہ ایک اصل اولی ہے. کائنات میں اصل اولی امتحان ہے, سختی ہے, بلا ہے. یہ دار البلا ہے. یہاں پر خداوند عالم نے پاکیزہ اور ناپاکیزہ کو جدا کرنا ہے. اسی دنیا میں جدا کر کے لے جائے گا خدا بندے متعال لیمید الخبیث من الطیب. اسی دنیا میں ہونا ہے, وہاں جا کر نہیں ہونا ہے. یہیں سے پاکیزہ اور نجس جدا ہو کر قبر میں اور محشر میں آئیں گے. آپ نے زحمتیں اٹھائیں اور اس وقت آپ کے ساتھیوں پر بڑا ظلم ہوتا تھا لیکن برداشت کیا گیا. کوئی ایسا پہلو جس سے جنگ و جدال اور حملہ ہو وہ انجام نہیں دیا گیا. کیوں؟ اس لیے کہ اس وقت مسلمان اور دین ابتدائی مراحل میں کمزور ہے. अभी इसे परवान चढ़ाना है आपने, इसे परवान चढ़ाया, जब देखा कि यहां पर अब ये मस्जिद परवान नहीं चढ़ सकता, 13 साल के बाद आपने हिजरत फरमाई। और जब मदीने में गए और मदीने के अंसार ने आपसे खुफिया मुलाकातें की थी मीना में आकर, और वहां वादा किया था कि हम आपका साथ देंगे, आप वहां तशरीफ लेके गए, उन्होंने साथ दिया, और आहिस्ता आहिस्ता वहां हुकूमत इस्लामी भी कायम हुई। लेकिन इब्तिदा में जब आप वहां पहुंचे तो यही कैफियत थी कमजोरी की। तो आपने जो अतराफ में कबाइल थे उनके साथ वादे किए, उनसे जाते जंग नहीं शुरू कर दी। वो कबाइल अक्सर ऐसे थे कि जो आपके इंतजार में वहां आकर आबाद हुए थे, ज्यादातर यहूदियों के कबाइल थे, बनी कुरैज़ा, बनी मुस्तलिक, बनी नज़ीर, खैबर, फतह, ये तमाम मदीने के अतराफ में आके आबाद हुए थे, इसलिए इनकी किताबों में आपके आने की बशारत मौजूद थी। और वो यहाँ आए थे कि आपका इस्तकबाल करेंगे जब आप ऐलान नबूवत करेंगे। लेकिन बाद में उन्होंने, उनमें से कम लोग जो है वो इस्लाम लाए, लेकिन बिलाखिर आए इसी मकसद के लिए थे अतराफ में। आपने इनके साथ वादे क्यों किए? जाते ही जंग करते, कब्जा करते, और इनको, इनके जो माल से भरे हुए किले थे उन्हें फतह कर लेते। ये स्ट्रेटेजी का हिस्सा है कि जब तक आप खुद ज़ईफ हैं, आपका दीन और अफराद दूसरे से मुकाबला करने काबिल नहीं है, तो उस वक्त तक मुसालहत के जरिए काम किया जाता है। मुसालहत का मतलब ये नहीं है कि आप मुकाबिल के अफकार के मुतअक्किद हो गए। ये मेरी अराइज जो है वो जरा इस पहलू से भी आप देखें और तवज्जो रखें कि जो इस साल माह मुहर्रम में जिन लोगों ने अपने माफी जमीर को एक्सपोज किया और अपने अंदर जो छुपा हुआ था लावा उसे उगला, उसको मद्देनजर रखे ये तमाम बातें मैं अर्ज कर रहा हूं। रसूल गिरामी की मुसालहत का मतलब ये नहीं है कि आप उनके अफकार के मुतअक्किद हैं। यही सीरत अगर किसी इमाम के दौर में बाद में नजर आए तो कोई ये ना कहे कि उन्होंने उनकी बैत कर ली। ये नाफहमी है। बकौल रदी जाफर हफ़ज़हुल्लाह के, जहालत है। लेकिन है एक चीज वाकई हुई है, और मैं और आप हैत आयम मसाजिद के उन्वान से जिम्मेदार हैं। हम और आप मुख्तलिफ मसाजिद में जिम्मेदारियां अदा करते हैं। हम सब की जिम्मेदारी है कि हम अपने इलाके में इस तरह के जितने भी शुबहात हैं उनका जवाब दें, और लोगों को के अजहान को तशवीश से निकालें। अगर कोई तशवीश का शिकार है, अब तो इंशाल्लाह कोई तशवीश का शिकार नहीं है, इसलिए कि हमारे कौम में जो बिल्कुल आखिरी दर्जे का आदमी है, जो शायद नमाज रोज़ा और इसके भी करीब नहीं आता, उससे भी कहेंगे ना कि इमाम ने बैत कर ली किसी की, वो भी नहीं मानेगा। बहरहाल आपने मदीने में हुकूमत इलाही कायम की, नाफिज किया उस दीन को जिसकी तबलीग फरमाई थी, और मुख्तलिफ जंगों के बाद आप देखते हैं कि जंग उहद में जहां मुसलमानों को जाहिरी तौर पर शिकस्त हुई, हौसले पस्त हो गए मुसलमानों के, उसके बाद एक खतरनाक जंग है जंग अहज़ाब। ये जंग अहज़ाब जो है जिसमें आप लोग जानते हैं कि फलान शख्स जो है वो पूरे कबाइल के लोगों को, मुख्तलिफ अफकार रखने वाले मजाहिब के लोगों को, यहूदी, ईसाई, मुशरिक, सबको जमा करके लेके आया था आखिरी हमले के लिए, जिसको आप जंग खंदक भी कहते हैं, जंग अहज़ाब قرآنی اصطلاح ہے سورہ احزاب میں, ان آیات کا ضرور مطالعہ فرمائیں کہ جہاں پہ جنگ احزاب اور اس کا پس منظر ہے, کہ جو لوگ اسی لشکر میں منافقین تھے وہ لشکر کا حوصلہ پس کرنے کے لیے انہوں نے کیا کیا اعمال انجام دیے, اور قرآن کریم کی آیات کیا ہیں, اور جو مومن تھے انہوں نے کس سلامت کے ساتھ اس تمام لشکر کے مقابلے پر, کہ جس کی تعداد مسلمانوں کے لشکر سے کئی گنا زیادہ تھی, اور اس وقت جتنے پہلوان تھے عرب زبردست جنگجو انہیں لے کے آئے تھے, ان کا یہ خیال تھا کہ اس دفعہ ہم مسلمانوں کو جڑ سے اکھاڑ پھینکیں گے, رسول گرامی کو بھی شہید کریں گے, ان کے جو چاہنے والے انہیں بھی شہید کریں گے, اور یہ اسلام کا معاملہ جو ہے وہ جڑ سے ہی ختم ہو جائے گا اس جنگ کے بعد. اس نیت سے آئے تھے جنگ احزاب میں. اس جنگ کے بعد جسے آپ نے جیتا, ان تمام چیزوں کو بیان کرنے کا وقت نہیں, مجھ سے بہتر آپ شاید جانتے ہوں. میں اس نقطے پہ لانا چاہتا ہوں کہ اس کے بعد آپ دیکھیں کہ سن 7 ہجری میں آپ جاتے ہیں عمرے کے عنوان سے مکہ کی طرف, اور حدیبیہ کے مقام پر مصالحہ فرما کے واپس آتے ہیں. آپ نے جو ہے وہ مکہ میں آپ داخل نہیں ہوئے, کیوں؟ بہت سارے لوگوں نے آپ سے سوال بھی کیا کہ ابھی ہم بڑے قوی ہیں, خصوصاً جنگ خندق کی جیت کے بعد مسلمانوں میں بہت قوت تھی, حوصلے بہت بلند تھے, ابھی ہم جنگ کریں گے اور جائیں گے عمرہ کریں گے. آپ نے حدیبیہ کے مقام پر مصالحت فرمائی. کوئی کہہ سکتا ہے کہ رسول گرامی نے نعوذ باللہ مثلاً کسی خوف کی وجہ سے یا کسی دشمن کی سازش کی وجہ سے مصالحت کر لی؟ مصالحت ہو یا جنگ, دونوں الہی نمائندے کی ذمہ داری ہے کہ اپنے مقصد کو آگے لے جائے, اپنے ہدف تک پہنچے. اگر کہیں پہ مصالحت آگے بڑھاتی ہے تو وہ انجام دینا ہے, لیکن اس کا معنی یہ نہیں ہے کہ مقابل کے عقیدے کا قائل ہو گیا. یہ نافہمی ہے. لہذا آپ دیکھیں کہ اگلے سال فتح مکہ ہوئے اور کس شان سے آپ نے مکے کو فتح کیا, اسی صلح حدیبیہ کی بنیاد پر. آپ لوگ علماء مجھ سے زیادہ بہتر جانتے ہیں یہ آیت, یہ سورہ جو ہے سورۃ الفتح, جس میں خداوند عالم ارشاد فرماتا ہے اِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُبِينًا. یہ فتح مبین فتح مکہ نہیں ہے, یہ فتح مبین صلح حدیبیہ ہے. خداوند متعال نے اسے فتح مبین قرار دیا. اب جب یہ منظر آپ کے سامنے آ گیا ہے تو دین کی حفاظت رسول کی ذمہ داری ہے, دین کو پھیلانا ان کی ذمہ داری ہے, دین کو نافذ کرنا ان کی ذمہ داری ہے. سن آپ کے جانے کے بعد امیر المومنین علیہ السلام کی سیرت کا مشاہدہ فرمائے, وہاں پہ بھی آپ کو یہ نظر آئے گا. آپ نے رسول گرامی کے جانے کے بعد کوئی ایسا عمل جس سے دین کو خطرہ ہو انجام نہیں دیا, باوجود کہ ہم یہ دلائل کی روشنی میں عقیدہ رکھتے ہیں کہ یہ امیر المومنین علیہ السلام کا حق تھا, لیکن کوئی ایسا عمل جس سے دین کو خطرہ ہو آپ نے اس کے ذریعے دین کو بچایا. پھر آپ نے جنگیں بھی لڑی بعد میں جب آپ منصب پر آئے. اس وقت آپ نے کوئی جنگ نہیں لڑی, 25 سال. نہج البلاغہ میں فرمایا کہ اگر میں اس وقت جنگ کرتا, داخلی جنگ مدینے میں مسلمانوں کے درمیان, حصول اقتدار کے لیے. لرائیت الناس قد رجعوا علی الاسلام, دین کی حفاظت فرمائی. یہی مرحلہ امام حسن علیہ السلام کی زندگی میں, اگر آپ نے مصالحت کی تو اس کی بنیاد یہ تھی کہ ان نکات کے ذریعے اپنے مقاصد کو اور دین کی حفاظت کی جائے. یہی مرحلہ امام حسین علیہ السلام کی زندگی میں, 10 سال منصب امامت پہ فائز رہے, 48 سے 61 ہجری تک یا 50 سے 61 ہجری تک آپ نے قیام نہیں کیا. کیوں قیام نہیں کیا؟ اس وقت بھی تو آپ امام ہیں. 61 ہجری میں قیام فرمائے. بس حالات کے تحت یہ دیکھنا ہے کہ کس وقت انقلاب نے قیام نے کامیاب ہونا ہے. آپ کا قیام جو ہے 61 ہجری سے پہلے کامیاب نہیں ہو سکتا تھا, اس کے بعد کامیاب ہونا تھا. یہی روش آپ دیکھیں بقیہ ائمہ علیہ السلام کے دور میں. سب سے بارز نقطہ جو ہے وہ یہ ہے کہ امام ہشتم نے بالآخر مامون نے آپ سے یہ چاہا کہ آپ قیادت فرمائیں. وہ یہ چاہتا تھا کہ نیچے کا سارا سسٹم, بیوروکریسی آج کی اصطلاح میں, اس کے ہاتھ میں رہے, اوپر امام کو بٹھائیں اور جو بھی گند کر رہا ہے اس نے وہ امام کے زیر سایہ کرے. امام نے فرمایا کہ میں قیادت, فرمایا کہ اگر یہ قیادت تمہارا حق نہیں ہے جو مجھے دے رہے ہو تو تمہیں حق نہیں کہ مجھے دو. اگر تمہارا حق ہے تو مجھے دیتے کیوں؟ اگر تمہارا حق نہیں ہے تو ہٹ جاؤ. لیکن وہ اپنے مقاصد رکھتا تھا. پھر جب اس نے دیکھا کہ جو اطراف میں علوی تحریکیں ہیں اس سے ہمیں بڑا نقصان ہے اور خطرہ ہے, ان کو خاموش کرنے کے لیے امام کو اپنے ساتھ لینا ضروری ہے, تو دباؤ ڈالا, کہا کہ ولی عہد بنے, اگر ولی عہد نہیں بنیں گے تو ہم آپ کو قتل کریں گے. امام نے ظاہری طور پر ولی عہدی کو قبول فرمایا. مامون امام سے 10 سال چھوٹا ہے, امام 10 سال بڑے. دنیا میں کہیں دیکھا آپ نے کہ ولی عہد جو ہے وہ جس کا ولی عہد بنا ہے اس سے بڑا ہو عمر کے اعتبار سے؟ اس نقطے کے ذریعے امام نے یہ سمجھایا کہ یہ جو کچھ بھی ہے یہ مصلحتن ہے. اس مصلحت کو اگر کوئی لفظ بیعت کے ساتھ بیان کرنا شروع کر دے تو اس کی عقل پہ ماتم کرنا چاہیے. یہ ایک منظر ہے جو میں آپ کو دکھانا چاہتا تھا. جن لوگوں نے یہ کام کیا ہے وہ دیگر مقاصد رکھتے ہیں. اس وقت دنیا میں 2 مکتب ہیں بس. ایک مکتب حسینیت ہے, ایک مکتب صہیونیت اور یزیدیت ہے. اور اس وقت دنیا کے تمام افراد, تمام مذاہب, تمام مسالک ان دو حصوں میں بٹ رہے ہیں آہستہ آہستہ. جہاں یہ تقسیم نہیں آئی ہے چند دن بعد آ جائے گی. آج آپ کو یہودی ملیں گے حسینی, یہودی ملیں گے صہیونی اور یزیدی. آج آپ کو عیسائی ملیں گے حسینی, عیسائی ملیں گے صہیونی اور یزیدی. آج آپ کو ہندو ملیں گے حسینی, ہندو ملیں گے صہیونی یزیدی. آج آپ کو مسلمان ملے گا حسینی, آج آپ کو مسلمان ظاہری طور پہ ملے گا یزیدی صہیونی. آج عالم اسلام کا
आप नक्शा देखें कितने लोग हैं जो हुसैनी है, कितने लोग हैं जो हसा के साथ खड़े हैं, जो आज गजा से दूर खड़ा है वो सहूनी मुसलमान है, अगर वो कहे अपने आप को मुसलमान, वरना तो इस्लाम से ही खारिज। आज हम इस नुक्ते पे पहुंचे हुए हैं, हर इंसान की गुफ्तार और किरदार से, जहां से आपको ये महसूस होने लगे कि इसका कलेमा, इसकी गुफ्तार, इसका किरदार किसी तरीके से भी सहूनियत यजीदियत को सपोर्ट कर रहा है, तो आपको पहचान लेना चाहिए वो किस ग्रोह से ताल्लुक रखता है। लिहाजा हम पर और आप पर बड़ी जिम्मेदारी है, होशियार हो जाए, चारों तरफ निगाह रखें, कोई एक छोटा सा हमला हो जाता है तो जंगे खंदक की तरह मोमिनीन को मैसेजेस के जरिए ये हो गया, अब क्या होगा, अरे भाई ये वो मुल्क था इसराइल के जिसमें एक गोली कहीं से नहीं जाती थी, आज किस मकाम पे पहुंचा हुआ है वो नहीं देखते। कितने लोग वहां से भाग गए, घरों को छोड़ के भाग गए, तिजारत खत्म हो गई वहां पर, कारखाने बंद हो गए वहां पर, बंदरगाहें बंद हो गई। भाई ये जो तमाम चीजें जिसमें अहले हक का गलबा नजर आता है उसे बयान नहीं करोगे, और एक कोई पटाखा फूट गया उसको धमाका दिखाओगे तो खुद ही हौसले पस्त हो जाएंगे। हमारी और आपकी जिम्मेदारी क्या है, हमें अपने अहले हक का हौसला बुलंद रखना है। लिहाजा दुश्मन के प्रोपेगेंडे में ना आए, इस वक्त दुनिया की जो 80% मीडिया वॉर है वो दुश्मन के हाथ में है, फौरन कोई एक चीज आए और इंसान जो है उससे मायूसी की तरफ जाए, नहीं, खुदा का शुक्र है कि अहले हक ने अहले बातिल का इस वक्त मुहासरा किया हुआ है, चारों तरफ से उसे घेरा हुआ है, और स्ट्रेटेजी ये है कि उसे आहिस्ता आहिस्ता मारना है, एकदम नहीं। क्यों, कहीं ऐसा ना हो कि अवामुन्नास की नजर में किसी भी लम्हे वो मजलूम बन जाए, जो जालिम है, जो 76 साल से जालिम है, उसे मजलूम नहीं बनने देना है। लिहाजा आप देखें ये किस कदर साबिर है लड़ने वाले, कि इनके पास हथियार होने के बावजूद ये कोई ऐसा हमला उनकी किसी इज्तिमा पर जहां पर एक बम जो है हो सकता है 5-6 हजार लोगों को एक ही दफा में कत्ल कर दे। अभी आपने देखा कि तेल अवीव में कितने मुजाहरे हुए, इन्होंने वहां पर हमला नहीं किया, क्यों नहीं करते, इसलिए कि इन्होंने अपनी मजलूमियत के साथ ही इस मार्के को जीतना है, खुद मजलूम रहकर उसको जालिम नहीं बनने देना। और ये बहुत साबिराना स्ट्रेटेजी है, सब्र, तहमुल, अकेलाना हिकमत के साथ यहां तक पहुंचे हैं, और भी आगे इंशाल्लाह जाएंगे। इसी पर इक्तफा करता हूं, आपको बहुत मैंने जहमत दी, माजरत चाहता हूं, लेकिन मेरी और आपकी जिम्मेदारी है कि हम अपने इलाके में हर तरह के शुभ का जवाब दें, और मोमिनीन को इस वक्त दुनिया में जो मीडिया वॉर है उसके असरात से बचाएं। आखिर में आपको सबको उलमा जो यहां तशरीफ रखते हैं, रसूल आजम और इमाम सादिक अलैहिस्सलाम की विलादत की मुबारकबाद पेश करता हूं, और उनके वसीले से दुआ करता हूं कि इंशाअल्लाह ये जंग जो जारी है खुदावंद मुताल इसे मोमिनीन के हक में इख्तिताम फरमाए, अहल हक को कामयाबी अता फरमाए, इमाम के जहूर में ताजील फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।